मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन लाभे की बाजार है। सचार जीवन होने दे हूँ स्वगाम जाना लाई, स्वगाम जाना लाई, स्वगाम जाना लाई।
मित्र, आज पनि तपाई सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आउनुहोस् हामी वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थी परमेश्वर पिता, एकपल्ट हामी तपाईँको चरणमा बडो दीनता र नम्रताको साथ आउँदछौं। यो आशा गर्दै कि आफ्नो वचनद्वारा हामी हरेकलाई आत्मिक रूपले तृप्त गराउनुहुनेछ। पवित्र आत्मा, तपाईँ स्वयं हाम्रो अगुवाई बन्नुहोस्। आफ्नो बुद्धि ज्ञानले हामीलाई भरिदिनुहोस् ताकि हामी तपाईँको वचनको रहस्यको बुझ्न सकौँ र आफ्नो दिन प्रतिदिनको जीवनमा लागू गर्न सकौँ। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 52 अध्यायदेखि 55 अध्यायसम्मबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौं भजन संग्रह 52 अध्याय। यहाँ हामी देख्छौं ख्रिस्ट विरोधी एन्टी क्राइस्ट जो उपद्रवको शक्तिशाली मानिस हो। भजन 52 अध्यायले 4 अध्यायको एक सिरिज यानी मालाको आरम्भ गर्छ, अनि त्यो चार भजनहरू चाहिँ 52 अध्यायदेखि 55 अध्याय हो, जुनले ख्रिस्ट विरोधीको जो पापको मानिस हो त्यसको आगमनको आगमवाणी तस्विर दिन्छ, जुन महाक्लेश अवधिमा विश्व शासक बन्नेछ र इसरायलमाथि आधिपत्य गर्नेछ। हाम्रो प्रभुले यस ख्रिस्ट विरोधीको बारे जैतुन डाँडाको कुराकानीमा उल्लेख गर्नुभयो। अगमवक्ता दानियल र प्रेरित पाउल दुवैले त्यसको बारेमा बताउँछन्। यी चार भजनहरू मुस्किल भजनहरू हुन्, मतलब शिक्षाका भजनहरू। तिनीहरूले हामीलाई भविष्यका बारेमा गहिरो आत्मिक सत्यताहरूको दिन्छन्। अमित्र, यी चार भजनहरूको मालाका झुप्पाले हामीलाई त्यस मानिस यानी त्यो पापको मानिस ख्रिस्ट विरोधीको बारेमा बिल्कुल सही शिक्षा दिन्छन् जो आइरहेको छ भविष्यमा। अमित्र, यो 52 अध्याय दाउदको भजन हो, जब एदोमी डोइक आएर साउललाई भन्यो दाउद अहिमेलेकको घरमा आएको छ। अर्को शब्दमा यहाँ एक व्यक्ति छ जसले दाउदलाई धोका दियो, विश्वासघात गर्यो। दाउदलाई उसका मित्र हुँ भनाउँदाहरू धेरैद्वारा आघात पुर्याइए, धोका दिइए, अनि ती उसका धोकेबाजहरूमध्ये एउटाको यस खण्डमा देख्नेछौँ। अहंकार घमण्ड नै ख्रिस्ट विरोधीको चिन्ह हो। आउनुहोस् 52 अध्याय 1 पद हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, ए वीर मानिस, दुष्ट काममा त किन अहंकार गर्दछस्? परमेश्वरको करुणा निरन्तर रहिरहन्छ। यहाँ त्यो मानिस जो आफ्नो पापको घमण्ड अहंकार गर्दछ, जब दाउदले पाप गरे ऊ चुप रहे, किनभने उनी गहिरो दोष सिद्धिमुनि थिए, कायलता मुनि थिए। जब संसारका मानिसले पाप गर्दछन् उसले यसको मन पराउँछ र यसको बारेमा ठूलो ठूला कुरा गर्दछ, घमण्ड गर्दछ, अहंकार गर्दछ। अनि ख्रिस्ट विरोधीको चिन्ह हुनेछ कि त्यसले आफ्नो पापको बारेमा अहंकार गर्नेछ। यो परमेश्वरको सन्तान र शैतानको सन्तानको बीचको ठूलो भिन्नता हो। परमेश्वरको सन्तानले संसारका मानिसले जस्तै पाप गर्न सक्छ, किनभने ती दुवैसँग पनि पुरानो स्वभाव छ। तर भिन्नता यो हो कि परमेश्वरका मानिसले यसको बारेमा घमण्ड गर्दैन, अहंकार गर्दैन, बरु उसलाई शरमको महसुस हुन्छ, उसले आफै स्वयंलाई घृणा गर्नेछ। तर पापीले आफूले गरेका पाप दुष्कर्मको बारेमा घमण्ड गर्दछ, अनि पापको मानिस ख्रिस्ट विरोधी पनि त्यस्तै खालको हुनेछ। अनि सबै पापीले संसारिक मानिसले यसको लागि उसलाई प्रेम गर्नेछ। अनि आगे पद दुईमा भनिएको छ, धारिलो छुरा झैं छली काम गर्ने तेरो जिब्रोले दुष्टताको युक्ति निकाल्दछ। परमेश्वरले केही अवधिसम्म पापका मानिस ख्रिष्ट विरोधीलाई सहन गर्नुहुनेछ। 7 सालसम्म ख्रिष्ट विरोधीको जिब्रोले छली काम गर्नेछ, त्यसले धेरैलाई छक्क्याउनेछ। अनि 3 पदमा भनिएको छ, असल भन्दा खराब र धर्मका कुरा बोल्नुभन्दा बरु ढाट्नु तनलाई मनपर्छ, अनि यो नै ख्रिष्ट विरोधीको विशेषता हुनेछ त्यस समयमा। 4 पदमा भनिएको छ, ए छली जिब्रो, सबै विनाश गर्ने कुराहरू त निको मान्छस्। यो भजनले हामीलाई पापको मानिस ख्रिष्ट विरोधीको लागि 2 नाउँहरू दिएको छ। भजन 52 अध्यायमा त्यसलाई वीर मानिस भनिएको छ, अनि यो पद 4मा उसलाई छली जिब्रो भनिएको छ। त्यसले बोलेका वचनमा विश्वास गर्न सक्नुहुन्न, यो त्यसको अर्को एक विशेषता हो। अनि 5 पदमा भनिएको छ, परमेश्वरले तँलाई त्यसै गरी सदाको निम्ति नाश गर्नुहुनेछ। उहाँले तँलाई तानेर तेरो पालबाट निकाल्नुहुनेछ र जीवनको देशबाट तँलाई जरै समेत उखेल्नुहुनेछ। मित्र, ख्रिष्ट विरोधी विश्व शासक हुनेछ र कुनै मानिसले त्यसलाई रोक्न सक्ने छैन परमेश्वर बाहेक। जब प्रभु येशू पृथ्वीमा फर्कनुहुनेछ, उहाँले त्यस ख्रिष्ट विरोधी पापको मानिसलाई नष्ट गर्नुहुनेछ, पतन गर्नुहुनेछ। अनि 6 पदमा भनिएको छन्, धर्मात्माहरू पनि यो देखेर डराउने छन् र यसो भनेर त्यसलाई हाँसोमा उडाउने छन्। जब परमेश्वरले ख्रिष्ट विरोधीलाई दण्ड दिनुहुन्छ, जब उहाँले त्यसलाई पतन गराउनुहुन्छ, त्यस ख्रिष्ट विरोधी जस्तै कि पृथ्वीका मानिसहरू डराउँथे, त्यसलाई त्यस बेलामा हाँसोमा उडाउने छन्। त्यो त्यस बेला विश्वमा हाँस्यको पात्र हुनेछ। अनि 7 पदमा भनिएको छ, हेर, परमेश्वरमा आश्रय नलिने मानिस यही हो, तर त्यसले आफ्ना धन सम्पत्तिको प्रशस्तपनामा भरोसा राख्यो र खराबीमा आफूलाई स्थिर गरायो। मित्र, ख्रिष्ट विरोधी त्यस बेला अति नै धेरै धनी हुनेछ। त्यो शक्तिमा आउने एक कुरा हुनेछ धनको भरमा। यी तमाम कुराको बीचमा परमेश्वरको सन्तानले यो भन्न सक्नेछ, 8 र 9 पदमा भनिएको छ, तर म चाहिँ परमेश्वरको भवनमा भएको हरियो भद्रक्षको बोर जस्तै छु। म परमेश्वरको करुणामा सदा सर्वदा भरोसा राख्दछु। त्यसो गर्नुभएकोमा म सदा सर्वदा तपाईँलाई धन्यवाद दिनेछु। तपाईँका भक्तजनहरूका सामने म तपाईँको नाउँको बाटो हेरिरहन्छु, किनकि त्यसो गर्नु असल हुनेछ, यानी असल हुन्छ। यो छोटो भजनले हामीलाई ख्रिस्ट विरोधीको र त्यसको शासनमुनि सतावटमा पर्ने बाँकी रहेका ईश्वरीय भक्तजनहरूको अगमबाडिक तस्विर दिन्छ। अनि जब त्यसलाई पतन गरिनेछ, त्यस बेला परमेश्वरको स्तुति र प्रशंसा गर्नेछन्। यसपछि भजन 53 अध्यायतिर लागौं। मूर्खले जो ख्रिस्ट विरोधीको पूर्वसूचित हो, परमेश्वरको अस्तित्वको इन्कार गर्दछ। मित्र, यो 53 अध्याय अनुवादको सम्बन्धमा भजन 14 अध्याय जस्तै हो, तर त्यहाँ यसको बारेमा केही चाखलाग्दा कुरा छन्। यो यसरी आरम्भ हुन्छ, भजन 53 अध्यायको शीर्षक खण्ड अनुसार यो भजन मलहत भन्ने रागमा गाइने दाउदको मस्किल भन्ने भजन हो। मलहतले गर्नुपर्ने सरोकार चाहिँ बिमार र दुःखसँग हो, र यसले ख्रिस्ट विरोधी शासक हुँदा आखिरी दिनहरूको शोकप्रद अवस्थासँग सम्मान हुँदछ, त्यो निश्चय नै नास्तिक हुनेछ। भजन 14 र भजन 53 अध्याय बीच भिन्नता परमेश्वरको नाउँको प्रयोग हुने तरिकामा छ। भजन 14 अध्यायमा यहोवा नाउँ 4 पल्ट उल्लेख भएको छ र इलोहिम नाम 3 पल्ट प्रयोग भएको छ। भजन 53 अध्यायमा इलोहिम नाम 7 पल्ट उल्लेख भएको छ। यो चाहिँ महत्वपूर्ण छ। इलोहिम चाहिँ सृष्टिकर्ताको रूपमा परमेश्वरको नाउँ हो, र अहिले यो कुराको ध्यान दिनुहोस् कि यो बिन्दुबाट, यस पोइन्टबाट नास्तिकवाद आरम्भ हुन्छ। यो हामीसँग, यो सृष्टिसँग सम्बन्ध छ। बाइबल जुन परमेश्वरको प्रकाश हो, अस्वीकार र इन्कार गरिएको छ, र विश्वासयोग्य अचूकको रूपमा कति पनि विचार गरिँदैन। उत्पत्तिको 1 अध्याय पौराणिक कथा र काल्पनिक कथा जस्तै मुद्राङ्कित गरिएको छ। डार्विनको क्रम विकासवाद सिद्धान्त नै सारा थोकका उत्पत्तिको लागि स्पष्टीकरणको लागि ग्रहण गरिएको छ। एउटा अमेरिकाको अति नै ठूलो युनिभर्सिटी महाविश्वविद्यालयको अध्यक्षले लेखेको लेखमा पढिरहेको थिएँ, जहाँ उसले भनेथ्यो, हामी कुनै कुरा सजिलैसँग स्वीकार गर्दैनौ, अरू त के परमेश्वरको अस्तित्वको पनि। मित्र, यो ख्रीष्ट विरोधीको आत्मा हो। उसले पिता र पुत्रको अस्तित्वको इन्कार गर्नेछ। त्यस ख्रीष्ट विरोधीले पहिलो युहन्ना 2:22 हामीलाई ख्रीष्ट विरोधीको चिन्हको बताउँछ। यहाँ भनिएको छ, येशूलाई ख्रीष्ट होइन भनेर इन्कार गर्ने बाहेक झुट्टा अरू को हो? पिता र पुत्रलाई समेत जसले इन्कार गर्दछ ख्रीष्ट विरोधी त्यही हो। यदि तपाईँ परमेश्वर कहाँ आउनुहुनेछ भने विश्वासद्वारा आउनुपर्छ। हिब्रू 11:6 भन्छ, औ बिना विश्वास उहाँलाई रिझाउन खुसी पार्न असम्भव छ, किनभने जो परमेश्वर कहाँ आउँछ त्यसले उहाँको अस्तित्व छ भन्ने र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नै पर्छ। मित्र, नास्तिकवाद ख्रीष्ट विरोधीको एक विशेषता हो। आखिरी दिनमा नास्तिकवादका शक्ति ख्रीष्ट विरोधीद्वारा अगुवाई गरिनेछ। त्यसको बारेमा पाउले लेखे 2 थिसलुनीकी 2:4, त्यसले विरोध गर्दछ र परमेश्वर कहलिएका अथवा पूज्य वस्तुहरूभन्दा पनि आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि आफैलाई परमेश्वर जस्तै तुल्याएर परमेश्वरको पवित्र स्थानमा त्यो बस्दछ। अनि यो भजन 53 विश्वास गर्ने बाँकी रहेका भक्त ईश्वरीय जनहरूको यानि रेमनेन्टहरूको यस लालसाको अभिव्यक्तसँग अन्त हुँदछ। पद 6 भनिएको छ, 53:6, आहा, इसरायलको उद्धार सियोनबाट आएको भए त हुने थियो। जब परमेश्वरले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ तब याकुब रमाउनेछ र इसरायल खुसी हुनेछ। मित्र, परमेश्वरसँग भविष्यमा इसरायलको निम्ति महान योजना छ। परमेश्वरले यो प्रार्थनाको उत्तर दिनुहुनेछ। उहाँले फेरि इसरायलसँग राष्ट्रको रूपमा व्यवहार गर्नुहुनेछ। यसपछि 14:1 पनि लागौ, यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ ख्रीष्ट विरोधीको समयमा विश्वासको पुकार। यो सानो भजन मार्कलेसको सम्पूर्ण कष्टको बीचमा यहाँ घुसाइएको छ, ताकि हामी परमेश्वरका जनको बाँकी रहेका ईश्वरीय भक्त जनहरू र परमेश्वर कहाँ फर्कने ठूलो संख्याका अन्य जाति विश्वासीहरूको विश्वासको पुकार सुन्न सकौं। यस भजनको ऐतिहासिक पृष्ठभूमिको अहिले हेरौं। जब जिफिमहरू साउल कहाँ आएर दाउद तिनीहरूको बीचमा छिपेका कुरा बताए, जाफिमहरूले दाउदलाई पूर्ण रूपमा धोका दिए। जिफिमहरू चाहिँ जिफीहरू हुन् अनि तिनीहरूको विश्वासघात धोकाको रेकर्ड पहिलो समुएल 23:1 पाउँदछौं। जब दाउदले थाहा पाए कि यी मानिसहरूले साउललाई दाउद कहाँ थिए भन्ने कुरा बताए, त्यसबेला उनी यसरी परमेश्वरका पुकार गरे। भजन संग्रह 14:1-2 भनिएको छ, हे परमेश्वर, तपाईँकै नाउँले मलाई बचाउनुहोस् र तपाईँको शक्तिले मेरो इन्साफ गर्नुहोस्। हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्, मेरा मुखका कुरामा कान लगाउनुहोस्। दाउदलाई धोका दिइए अनि हामीलाई भनिएको छ कि महाक्लेश अवधिमा त्यहाँ दाईले भाइलाई, भाइले दाईलाई धोका दिनेछ। यो फेरि अति नै भयानक समय हुनेछ। अईश्वरीय जमातले दाउदलाई धोका दिएथे। महाक्लेश अवधिमा अईश्वरीय दुष्ट ख्रीष्ट विरोधी शक्तिमा आउनेछ र यहुदी बाँकी रहेका ईश्वरीय भक्तजनहरू रेमनेन्टहरू यो ख्रीष्ट विरोधी पापको मानिसको हातमुनि अति नै कठोरपूर्वक सतावट पाउनेछन्। आगे 3 भनिएको छ, किनकि विदेशीहरू मेरो विरुद्धमा खडा भएका छन् र थितोमिचो गर्ने मानिसहरूले मेरो प्राण लिन खोजेका छन्। तिनीहरूले परमेश्वरलाई आफ्ना सामने राखेका छैनन्। दाउद अति नै गहिरो खिन्नतामा थिए अनि भविष्यको क्लेश अवधिमा बाँकी रहेका ईश्वरीय भक्तजनहरू रेमनेन्टहरू पनि यस्तै अवस्थामा जानेछन्। यो छोटो भजन परमेश्वरको सहायतामा आत्मविश्वासको अभिव्यक्त उल्लेख हुँदै अन्त हुन्छ। 4:7 भनेको छ, हेर, परमेश्वर मेरो सहायक हुनुहुन्छ, परमप्रभु मेरो प्राण सम्हाल्ने हुनुहुन्छ, खराबी चाहिँ उहाँले मेरा शत्रुहरूतर्फ फर्काइदिनुहुनेछ। आफ्नो सत्यतामा तपाईँले तिनीहरूलाई नष्ट गर्नुहोस्। म तपाईँलाई स्वेच्छा बलि चढाउनेछु। हे परमप्रभु, म तपाईँको नाउँमा धन्यवाद चढाउनेछु, किनकि यो असल छ। किनकि उहाँले मलाई सबै कष्टबाट छुटाउनु भएको छ। अब मेरो आँखाले मैले आफ्नो शत्रुहरूबाट देखेर म सन्तुष्ट भएको छु। आओ, मेरो आँखाले मैले आफ्ना शत्रुहरूलाई देखेर म सन्तुष्ट भएको छु। हामी ऐतिहासिक रेकर्डबाट जान्दछौँ कि परमेश्वरले विश्वासघाती ती जीवीहरूबाट दाउदलाई छुटकारा दिनुभयो, अनि विश्वासयोग्य ईश्वरीय बाँकी रहेका भक्तजनहरूले तिनीहरूलाई पनि छुटकारा दिनुहुनेछ भन्ने कुरामा आश्रित हुन सक्छन्। परमेश्वरले निश्चय नै आफ्नो प्रतिज्ञाको पूरा गर्नुहुनेछ। यसपछि हामी देख्नेछौँ भजन 55 अध्याय, यहाँ हामी देख्नेछौँ ख्रिस्ट विरोधीको शासन मुनि सबभन्दा खराब दिन। यो भजनले ख्रिस्ट विरोधीको तस्विर दिने चार अगमबाडिक भजनहरूको सानो झोपोको अन्त गर्दछ। यो कुराको ध्यान दिनुहोस् कि यो अर्को मस्किल नामक भजन हो, मतलब शिक्षाको भजन, जसले क्लेश अवधिको सबभन्दा खराब दिनको तस्विर दिन्छ। ख्रिस्ट विरोधी पापको मानिस अति नै उल्लेखनीय तरिकामा चित्रित गरिएको छ, जुनको अरू त के अगमबाडीका धेरै विद्यार्थीहरूले कहिले पनि विचार गरेका छैनन्। मित्र, यो भजन 55 अध्यायको बारेमा हामीलाई बिल्कुल ठिक पृष्ठभूमिको बताइएको छैन, तर मलाई लाग्छ कि हामी यसको उचित अन्दाज बनाउन सक्छौँ। तपाईँलाई यादै होला कि दाउदको आफ्नै छोरा अब्सालोमले उसको विरुद्ध विद्रोहको अगुवाई गरेका थिए। दाउदलाई यरुसलेमको छोड्न बाध्य परेको थियो। उसले पत्ता लगायो कि धेरै मानिसहरूले उसका छोरालाई पछ्याइरहेका थिए र उसले थाहा पायो कि उस समस्यामा पर्नेछन्। आफ्नो प्रिय सहर यरुसलेम नष्ट नहोस् भन्नको खातिर उसले शान्ति भावनामा यरुसलेम छोडे। ऊ फेरि पृथ्वीका गुफामा छिपिन गए। जब दाउदले यरुसलेम सहरलाई रुँदै रुँदै छोडे, समाचार उनी कहाँ ल्याइए कि उसका प्रिय भरपर्दो सल्लाहकार अहितोपेल अब्सालोमतिर लागे। उसले दाउदलाई विश्वासघात गरे। हामीलाई दोस्रो समूह 15 अध्याय 30 र 31 पदमा भनिएको छ, जैतुन डाँडाको ओकालीमा जाँदा दाउद रोए, तिनले शिर ढाकेका थिए र नाङ्गो खुट्टाले हिँडेर गए। तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै हिँडे। षड्यन्त्रकारीहरूमध्ये अहितोपेल अब्सालोमसँग छन् भनी दाउदलाई सुनाइयो। तब दाउदले यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, अहितोपेलका सल्लाहलाई व्यर्थ तुल्याइदिनुहोस्। अनि मित्र, परमेश्वरले बिल्कुलै त्यही गर्नुभयो। उहाँले अहितोपेलको सल्लाहलाई व्यर्थमा परिणत गरिदिनुभयो। मित्र, यो कुराको मनमा राख्नुहोस् जब हामी यो भजनका मुख्य पदहरूलाई टिप्दछौँ। भजन सङ्ग्रह 55 अध्याय 1 र 2 पदमा भनिएको छ, मेरा प्रार्थनातिर कान लगाउनुहोस् हे परमेश्वर, र मेरा अन्तर्विन्तीबाट तपाईँ नलुक्नुहोस्, मतिर ध्यान दिनुहोस् र मलाई जवाब दिनुहोस्। मेरा दुःख पुकारले म छटपटाउँछु र बिलाप गर्छु। अनि आगे भन्छन् 3 र 4 पदमा, शत्रुहरूको स्वरले र दुष्टहरूको अत्याचारले गर्दा, किनकि तिनीहरू मलाई अधर्म गर्दछन्, रिसले तिनीहरू मेरो खेद गर्दछन्। मेरो मनले मभित्र ज्यादै कष्ट पाएको छ र मृत्युको डर ममाथि आइलागेको छ। दाउदले थाहा पाए कि उसलाई कुनै पनि समय मारिन सक्छ, उसको जीवन जोखिममा छ, त्यसकारण दाउद डराउँछन्। 6 पदमा भन्छन्, अब मैले भने ढुकुरको जस्तै मेरो पखेटा भएता हुने थियो, तब म उडेर विश्राम लिने थिएँ। सबभन्दा पहिले दाउदलाई आफ्नो डाँडामा उडिजान सल्लाह दिएको थियो, तर उसले त्यो गरेनन्। तर अहिले हरेक कुरा गुमेको नजर आउँछ। अरू त के, उसका आफ्ना विश्वासयोग्य सल्लाहकारले उसलाई धोका दिएका छन्। के यसले तपाईँलाई अर्को कुराको याद दिलाउँछ? यसले मलाई निश्चय नै यहुदा इस्करियोतीको स्मरण दिलाउँछ, जसले ख्रिस्टलाई धोका दिएथे। उही समयमा यसले ख्रिस्ट विरोधीद्वारा राष्ट्र धोका दिने समयको पूर्व सूचित गर्दछ। हामी धेरैसँग धोकाको तितो अनुभव पाएका छौँ। म केही सालदेखि सेवामा छु र धेरैजना अति नै विश्वासयोग्य भेटाएको छु त केहीजना यहुदा इस्करियोती जस्तै विश्वासघातीहरू पनि पाएको छु। तिनीहरूले मलाई धोका दिए। जब कसैमाथि तपाईँ पूर्ण भरोसा गर्नुहुन्छ र त्यसले तपाईँलाई धोका दिन्छ भने तपाईँ नराम्रो गरी तपाईँलाई चोट पार्दछ, यसले चोट गर्दछ। आगितिर पदमा भनिएको छ, तर त चाहिँ म सम्मानको मानिस, मेरो साथी र मेरो परम मित्र थिएस। अमित्र, म विश्वास गर्दछु कि दाउद आफ्नो जान पहिचानको मित्र अहितोपेलको बारेमा यहाँ बताइरहेका छन्। यो ख्रिस्ट विरोधीको पनि तस्विर हो जसले इसरायल राष्ट्रलाई त्यस बेला विश्वासघात गर्नेछ। त्यो तिनीहरूको मित्र बन्ने बहाना त गर्नेछ आरम्भमा, तिनीहरूसँग करार पनि बनाउनेछ र त्यसपछि तिनीहरूलाई धोका दिनेछ, विश्वासघात गर्नेछ। आगे पद 14 भनिएको छ, हामी आपसमा राम्रा राम्रा सल्लाह गर्थ्यौं, हामी परमेश्वरको भवनमा भीडहरू साथै हिँड्थ्यौं। यी मानिसहरू ती हुन् जो तपाईँसँग प्रार्थना गर्दछन् र तपाईँको निम्ति प्रार्थना गर्नेछन् जब तपाईँ तिनीहरूसँग हुनुहुन्छ। तर जब त्यहाँ स्वार्थको कुरा हुन्छ, तिनीहरूले तपाईँको पछाडिबाट छुरी प्रहार गर्छन्। आज हाम्रो वरिपरि पनि त्यस्ता धेरै मानिसहरू छन् र यदि ख्रिस्ट विरोधी भोलि प्रकट भए आफ्नो पछाडि भिडका भिड त्यसले खिच्नेछ। मित्र, दाउदले अर्को पदमा अविश्रापको प्रार्थना चढाउँछन्, उसको कुरालाई सुन्नुहोस्। पद 15, तिनीहरूमाथि अचानक मृत्यु आइपरोस्, तिनीहरू जिउँदै खाडलमा परिजाउन्, किनकि दुष्टता तिनीहरूका घरमा, तिनीहरूका अन्तस्करणभित्रै छ, तिनीहरूका अन्तस्करणभित्रै छ। अर्को शब्दमा दाउदको मतलब हो तिनीहरू जिउँदै नरकमा परुन्। मित्र, यो कुरा भन्ने काम भयानक हो, होइन र दाउदले यो अहितोपेलको सम्बन्धमा भने, उसको ठिक विपरीत हाम्रा प्रभुले ती मानिसहरूको निम्ति प्रार्थना गरिदिनु भयो जसले उहाँलाई चलाकी साथ, षड्यन्त्रको साथ विश्वासघात गरे र हामीलाई त्यही गर्न शिक्षा दिनुभयो। पद 16-17 भनिएको छ, म चाहिँ त परमेश्वरलाई पुकार्नेछु र परमप्रभुले मलाई बचाउनुहुनेछ। बिहान बेलुकी र दिउँसो म दुःख पुकार र विलाप गर्नेछु र उहाँले मेरो स्वर सुन्नुहुनेछ। ओ, यो दाउदको खिन्नताको कस्तो तस्विर छ। अनि यहाँ हामी पढ्छौँ 17, बिहान बेलुका र दिउँसो म दुःख पुकार र विलाप गर्नेछु र उहाँले मेरो स्वर सुन्नुहुनेछ। मित्र, तपाईँका शत्रुहरूले तपाईँको निम्ति गर्ने एउटा असल कुरा चाहिँ तपाईँलाई अझ धेरै प्रार्थना गर्न विवश गराउनु हो, जस्तो कि तपाईँले अघि कहिले पनि त्यस्तो प्रार्थना गर्नुभएको छैन। अहिले यो ख्रिस्ट विरोधीको तस्विरको ध्यान दिनुहोस्। ओ, त्यो वास्तवमा खास झुटो। यो कुराको याद राखौँ कि युहान्ना 8:44 प्रभु येशूले भन्नुभयो कि शैतान सुरुदेखि नै झुट थियो र त्यस्तै नै ख्रिस्ट विरोधी पनि हो। 21 भनिएको छ, त्यसको मुख नौनी जस्तै चिप्लो थियो तर त्यसको मनमा चाहिँ लडाइँ थियो, त्यसका कुराहरू तेलभन्दा चिल्ला थिए, तापनि ती नाङ्गो तरवार चाहिँ थियो। अहितोपेल जो दाउदको मित्र हुने बहाना गरेका थिए, उसको विरुद्धमा षड्यन्त्र बनाइरहेका थिए। ओ, ख्रिस्ट विरोधीको सानो तस्विर थियो। अनि 22 भनिएको छ, तेरो भारी परमप्रभुमा राख र उहाँले तँलाई सम्हाल्नुहुनेछ र उहाँले धर्मात्मालाई कहिले डग्न दिनुहुने छैन। प्रिय ख्रिस्ट मित्र, म तपाईँलाई भन्न चाहन्छु कि आज शत्रुहरूलाई परमेश्वरको हातमा सुम्पिदिनुहोस्। रोमी 12:19 भन्दछ, तिमीहरूले बदला नल्याऊ, बर परमेश्वरको क्रोधको स्थान देऊ, किनकि लेखिएको छ, बदला लिने काम मेरो हो, म बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। तपाईँलाई धोका र विश्वासघात गर्नेहरूलाई प्रभु कहाँ सुम्पिदिनुहोस्। उहाँले तपाईँले भन्दा उचित तरिकामा तिनीहरूसँग व्यवहार गर्नुहुनेछ। आफ्नो भारी परमप्रभुमा राख र उहाँले हरेक कुराको ठिकठाक गर्नुहुनेछ। मित्र, माक्लेसको दिनहरूमा इसरायल अन्तिममा प्रभु कहाँ फर्किनेछ, किनभने तिनीहरूको निम्ति फर्किने स्थान अरू कहीँ पनि हुने छैन। 23 भनिएको छ, तर हे परमेश्वर, तपाईँले तिनीहरूलाई विनाशको खाडलमा खसाल्नुहुनेछ, हत्यारा र छली मानिसहरू तिनीहरूका आधा आयुसम्म पनि जिउने छैनन्, तर म त तपाईँमा भरोसा राख्नेछु। तपाईँको बारेमा नि आज के, मेरो बारेमा नि के, आज हामी संसारमा कसरी जिउन गइरहेका छौँ? के हामीले ती मानिसहरूलाई जुन व्यवहार हामीसँग गरे त्यसको बदला तिनीहरूलाई घृणा गर्नेछौँ र आलोचना गर्नेछौँ? जब हामीलाई धोका र विश्वासघात गरिँदछ, हामी आफ्नो चित्कार छोडौँ, अहँ बरु परमप्रभुमा भरोसा गर्न सुरु गरौँ। त्यो नै खास समाधान हो।
अनुरोध गर्छु यीशु तपाईंलाई, अनुरोध गर्छु यीशु तपाईंलाई, यीशु तपाईंलाई दृष्टि दिनुहोस्। जिएको छु अधर्मले मलाई, अनुरोध गर्छु यीशु
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरेका छौँ, साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउनुहोस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार, पोस्ट बक्स नम्बर 3-2 भुटवल रूपन्देही लुम्बिनी नेपाल अनि भारतमा। कार्यक्रम मुक्तिको मार, पोस्ट बक्स नम्बर 87 सिलगढी 734401। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalichitb@twr.in।
जीवन काम दिनु हो, टुटे को छु हृदय भित्र मला सम्भालु हो, अनुरोध गर्छु यीशु तपाईंलाई, अनुरोध